नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र राजनीतिक घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी प्रतिनिधि सभाको बैठकमा दुई तिहाई विश्वासको मत पाउँदै शक्तिशाली प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीसँगै सत्ता पक्षको प्रतिबद्धता र प्रतिपक्षी दल नेपाली कांग्रेसको भूमिकाका विषयमा नेताहरूकै कुरा सुन्नेछौं। प्रतिनिधि सभाबाट 208 मत सहित दुई तिहाई बहुमत पाउँदै केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री बन्नुभएको छ। फागुन 3 गते नै प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओली शनिबार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै संवैधानिक रूपमा प्रधानमन्त्री बन्नुभएको हो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा विश्वासको मत लिँदै प्रधानमन्त्री ओलीले आगामी 5 वर्षमा आफ्नो सरकारले गर्ने कामका विषयमा केही योजना र प्रतिबद्धता गर्नुभएको छ। शुरूमा सुनौ प्रधानमन्त्री केपी शर्मा ओलीका नयाँ योजना र प्रतिबद्धता।
खालि राजनीतिक हिसाबले मात्रै होइन, राजनीतिभन्दा पृथक पनि हामी हाम्रो समाज पछौटी अवस्थामा छ भन्ने अनेक दृष्टान्त छन्। धेरै लामो कुरा गर्नु पर्दैन। अस्ति 8 मार्चका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका बेला दुनियाँमा महिलाहरूलाई समान अधिकार, अवसर, सम्मान दिनुपर्छ भनिरहेका बेला, महिला सशक्तिकरणको त्यत्रो आवाज उठिरहेका बेला, महिला र पुरुष एक रथका दुई पाङ्राका ढङ्गले अगाडि बढ्नुपर्छ भनेर एउटा उत्सवको रूपमा, राष्ट्रिय उत्सवको रूपमा देश र दुनियाँ खुसियाली मनाइरहेका बेला, संकल्प गरिरहेका बेला को एक ठाउँमा कतै एउटा क्याम्पस पढ्ने चेलीलाई बोक्सीको आरोप जस्तो मिथ्या, निराधार, अत्यन्तै अवैज्ञानिक, तथ्यहीन यस्ता आरोपमा खुलेआम समाजका अगाडि यातना दिइन्छ। कसैका शरीरमा भगवान आयो भनेर कोही भगवान पल्टिन्छ, कसैको शरीरमा प्रेत आएको छ भनेर त को होस् भन्दै को हो भन्ने चिनेर बोलाएर ल्याएको छ, तर त्यसभित्र केही अर्कै खोजिराखेको छ। कत्रो अन्धविश्वास छ, कत्रो भ्रम छ, अर्थात् हामी कहाँ छौँ। र यो सबै तमासा भइरहँदा एउटा निर्दोष कलेज पढ्ने, जीवनका ठुला ठुला राम्रा राम्रा सुन्दर सपनाहरू देखिरहेको एउटा हुर्किँदै गरेको बालिकामाथि यस्तो अत्याचार भइरहँदाखेरि समाज हेरेर बस्छ, निरीयता प्रकट गर्छ वा सहमति जनाउँछ। हामी त्यस ठाउँमा छौँ। 8 वर्षको बालिका बलात्कृत भएर हस्पिटलमा छन् अहिले, हाम्रो अवस्था त्यस्तो छ। अहिले पनि समाजमा अनावश्यक ढङ्गले हिंसालाई सिद्धान्तको विषय बनाएर यति बेला अब पनि क्रान्तिका कुरा गरेर अब के क्रान्ति गर्ने, क्रान्ति गरेर पुग्ने कहाँ त? कोही एकजना महाराजा घोषणा भनेर उसले भनेअनुसार चल्ने हो कि जनताले भनेअनुसार चल्ने हो? जनताले भनेअनुसार चल्ने त प्रणाली आइसक्यो, स्थापना गरिसक्यौँ हामीले। तसर्थ सामाजिक जागरणदेखि शिक्षाका क्षेत्र, स्वास्थ्यका क्षेत्र, सञ्चारका क्षेत्र, कनेक्टिभिटीका क्षेत्र, हामीले थुप्रो चिजहरू गर्नुपर्नेछ। हाम्रो अगाडि हाम्रा कामहरू हामी अन्तर्राष्ट्रिय उत्तरदायित्व समेत को एउटा हिस्साको रूपमा त्यसमा प्रतिबद्ध छौँ। मैले बाहिर पनि धेरै ठाउँमा बोल्दा भन्ने गरेको छु, हामी समेत हस्ताक्षरित भएर दिगो विकास लक्ष्य हामीले सन् 2030 को अन्त्यसम्ममा पूरा गर्छौं भनेका छौं। 17 लक्ष्यहरू 169 उद्देश्यहरू यी पूरा गर्ने, गरिबी हटाउने, शिक्षा, स्वास्थ्य, मानवाधिकारका क्षेत्रमा, वातावरणका क्षेत्रमा यति 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 काम गरेर यस ठाउँमा पुर्याउँछौँ भन्ने हामीले गरेका छौँ। हाम्रो प्रति व्यक्ति आय यति बेला अत्यन्त न्यून $800, कम से कम $1,242 हुनुपर्छ, तर हामी $800 छौँ। भनेपछि हामी हाम्रा आवश्यकताको एक तिहाई पनि पूरा गर्न सक्ने न्यूनतम रूपमा अवस्थामा छैनौँ। हाम्रो उत्पादन अत्यन्त न्यून छ, व्यापार घाटा, असन्तुलन 90% भन्दा माथि 93%, 94% व्यापार घाटा छ। हाम्रो उत्पादनको अवस्था त्यस्तो छ, हाम्रा उपभोग्य वस्तुहरू हामी अरूका निम्ति उपभोग्य वस्तु पठाउने होइन, आफ्ना निम्ति उपभोग्य वस्तु झिकाउने मात्रै गर्छौँ। हाम्रो युवा शक्ति बाहिर छ, विदेशमा। यी सबै कुराहरू अन्त्य गर्नका निम्ति अहिले देशले एउटा अनुकूल वातावरण र समय पाएको छ। जुन साझा घोषणापत्रका साथ हामी निर्वाचनमा गयौँ, त्यसले आफ्ना नीतिहरू, कार्यक्रमहरू, उद्देश्यहरू स्पष्ट गरेको छ र त्यसमा जनताले बहुमतले समर्थन गरेको छ। त्यस आधारमा अहिलेको सरकार बनेको छ। म व्यक्तिगत तवरमा यो संसदको प्रतिनिधि सभाको निर्वाचनको परिणामको बनावटबाट र त्यो बनावट सिर्जना गर्ने दलहरूको प्रस्ताव समर्थन र निर्णयबाट प्रधानमन्त्री नियुक्त भएको छु। म साथीहरूलाई के भन्न चाहन्छु भने म प्रधानमन्त्रीको हिसाबमा यहाँहरूसँग प्रधानमन्त्री हुनका लागि भएको होइन भन्ने निवेदन गर्न चाहन्छु। देशमा परिवर्तन ल्याउनका लागि भएको हुँ, फेरि पनि मैले यस रोस्टममा उभिएर बोल्नु पर्नेछ तपाईँहरूलाई साक्षी राखेर। भ्रष्टाचार गर्न म प्रधानमन्त्री भएको होइन, भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न। मैले अघि नै भने म दमनकारी शासक हुन मलाई जनताले छानेको होइन, जनताको सेवक हुन छानेको हो र म सेवकको रूपमा जान्छु, दमनकारी शासक होइन। मैले धेरै नभनौँ देशको पछाडि परेको हिस्सा वा असहाय अशक्त समेत शारीरिक रूपमा अशक्त समेत सबैको हेरदेख गर्ने जिम्मा लिने, यसै कारण हामीले समाजवाद उन्मुख बनेका छौँ। यो जसले सक्छ त्यसले गरोस् होइन, नसक्नेका लागि पनि सरकार अब यस्तो उर्वर देशमा कोही भोकले मर्नु हुँदैन, कोही भोकै पर्नु हुँदैन, कोही भिख मगाउनु हुँदैन, केही वर्षभित्र कोही पनि गरिब हुनु हुँदैन नेपालमा। त्यसपछि मात्रै हाम्रो वास्तवमा राष्ट्रिय गौरव, हाम्रो पासपोर्ट यसो हेर्दाखेरि नेपाल देखेपछि सम्मानपूर्ण ढंगले व्यवहार गर्ने अवस्था आउँछ।
उहाँ हुनुहुन्थ्यो प्रधानमन्त्री केपी शर्मा ओली। प्रतिनिधि सभाबाट विश्वासको मत लिने क्रममा आफ्ना योजना र प्रतिबद्धता सुनाउँदै सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। रेडियो, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन सँगै देशका विभिन्न रेडियो स्टेशनमा अहिले तपाईँ कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी नयाँ सरकारका प्रतिबद्धता र प्रतिपक्षी दलको भूमिकाका विषयमा नेताहरूकै कुराकानी सुनिरहेका छौं। अब हामी सत्तापक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कुरा सुन्दैछौ। प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नागरिकलाई भाषण भन्दा धेरै काम गरेर देखाउन सुझाव पनि दिनुभएको छ।
जनताले यो देशमा अब अराजकता होइन, यो देशमा अब व्यथिति र विकृति होइन, यो देशमा अब विकासको एउटा नयाँ युग सुरु हुनुपर्छ भनेर नै हामीलाई भरोसा गरेको हो, मत दिएको हो। त्यसकारण मलाई के लाग्छ भने अब हामीले लक्ष्यदार भाषणद्वारा, मार्मिक उपदेशहरूद्वारा होइन एक्सनद्वारा नेपाली जनताको आकांक्षालाई सम्बोधन गर्न सक्नु पर्दछ। म सम्मान्य प्रधानमन्त्री र माननीय मन्त्रीजीहरूलाई र यो सरकारलाई विशेष रूपले आग्रह गर्न चाहन्छु, तपाईँहरूको हात बलियो छ, तपाईँहरूलाई झण्डै दुई तिहाई बहुमत जनताले समर्थन गरेको छ ठूलो भरोसाको साथ। तपाईँहरूले अब यो देशमा भ्रष्टाचारलाई नियन्त्रण गर्नको लागि दृढताको साथ कठोरतापूर्वक कदम चाल्नुहुनेछ भनेर भरोसा गरेको छ। यो देशमा व्यथिति र विकृतिहरूलाई नियन्त्रण गर्नको लागि तपाईँहरूले बलियो हातको साथ काम गर्नुहुनेछ भनेर भरोसा गरेको छ, विश्वास गरेको छ। सबै क्षेत्रमा, राज्यका सबै अङ्गमा हुने गरेका ढिलासुस्ती र सबै खालका कुसंस्कृतिको अन्त्य गर्नको लागि दृढ कदम चाल्नेछ भनेर भरोसा गरेको छ। त्यसकारण अहिले प्रधानमन्त्रीजीले जे प्रतिबद्धता र संकल्प व्यक्त गर्नुभएको छ, सरकारले त्यो दिशामा दृढताको साथ काम गरोस्। त्यसपछि नयाँ युगको सुरुवातको जो हामीले कुरा गरेका छौँ, परिकल्पना गरेका छौँ, त्यो आउनेछ। यो एउटा अवसर हो हामीलाई प्राप्त भएको, राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सुशासन, शान्ति सबै पक्षमा। सायद यो पटक यो प्रतिनिधि सभा र यो सरकार, सत्ता पक्ष प्रतिपक्ष दुवै सबैको लागि यो एउटा हिस्टोरिकल अवसर हो। यस्तो अवसर सधैँ आउँदैन। हामीले धेरै अप्ठ्याराहरूसँग जुधेर संविधान सभा, संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनि त्यो संविधान कार्यान्वयनको प्रक्रिया पार गरेर यहाँ आइपुगेका छौँ। हामीले धेरै अप्ठ्याराहरूसँग जुधेर शान्ति प्रक्रियालाई, त्यसका असाध्य संवेदनशील पक्षहरूलाई पूरा गरेर केही काम बाँकी छन्, अझै हामीले त्यसलाई पूरा गर्नु छ। र नेपाली जनताको अगाडि हामीले धेरै गहिरो कबुल वाचा गरेका छौँ। हामी बनाउँछौँ देश, हामी दिन्छौँ सुशासन, हामी दिन्छौँ स्थिरता, हामी दिन्छौँ विकास समृद्धि। धेरै भइसक्यो भनेर हामीले भनेका छौँ र त्यसैलाई जनताले विश्वास गरेको स्थिति हो। त्यहाँ शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने पनि यो अवसर हो। सुशासन कायम गर्नको लागि कदम चाल्ने, दृढ कदम चाल्ने, कठोर कदम। अब एक्सन खोजेको छ जनताले, भाषण धेरै होइन, जनताले सिधै परिणाम खोजेको छ। कैलालीमा जे घटना घट्यो, आठ वर्षको बच्चीमाथि जसरी बलात्कार भयो, अब यसो भयो भन्ने होइन, सरकारले सिधै दोषीहरूमाथि कडा कारवाही गर्ने एक्सन चाहिएको छ। अब यहाँबाट भाषण गरेर जनता विश्वास गर्ने मनस्थितिमा हुन सक्दैन, सिधै एक्सन, केही कुराले रोक्न सक्दैन। हामी सार्वभौम नेपाली जनताको प्रतिनिधित्व गरेर यो प्रतिनिधि सभामा छौँ। योभन्दा बढी अधिकार प्राप्त सरकार चाहिँ बन्न सक्छ त झन्डै दुई तिहाई बहुमतको, र प्रतिपक्षमा पनि अस्ति प्रतिपक्षी दलका नेता शेरबहादुर, मान्य शेरबहादुर देउबाजीले पनि आफ्नो तर्फबाट रचनात्मक सहयोग हुने कुरा गर्नुभएको छ, र आज मान्य विजय कुमार गच्छेदारले पनि गुणदोषको आधारमा हाम्रो समर्थन हुन्छ, स्थिरता र विकासमा त हाम्रो समर्थनै हुन्छ भनेर उहाँले बोल्नुभएको छ, र सरकारको पक्षमा आफै पनि झन्डै दुई तिहाई बहुमत छ भने यति बलियो सरकार जसले सबै खालका व्यथिति र विकृतिका विरुद्ध कठोर कदम चाल्ने हैसियत राख्छ, जसलाई जनताको त्यत्रो समर्थन छ र सरकारको हात बलियो छ, त्यहाँ सरकारले त्यो बलियो हातको साथ सुशासन, शान्ति, स्थिरता र समृद्धिको पक्षमा एक्सन गरोस्। यहाँ धेरै कुरा अस्तिदेखि आइ पनि सकेका छन्, हाम्रो शिक्षा, स्वास्थ्य, रोजगारी, ब्युरोक्रेसी, सेक्युरिटी, जुडिसियरी, धेरै ठाउँमा धेरै खालका कुराहरू छन्। सम्मान्य प्रधानमन्त्रीजीलाई यी सबै कुरा थाहा छ भन्ने कुरा उहाँका अभिव्यक्तिबाट नेपाली जनताले देखिराखेका छन्, हेरिराखेका छन्, र हामी त्यसमा प्रतिबद्ध छौँ भन्ने कुरा पनि हामीले वाम गठबन्धन र साझा घोषणा र साझा प्रतिबद्धताको बेलामा जे जति कुरा राखेका छौँ ती सबै कुराबाट आम नेपाली जनतामा एउटा आशा, एउटा भरोसा अब त केही हुन्छ कि भन्ने छ। धेरै भइसक्यो, अब केही हुन्छ कि भन्दै निराश भएको चाहिँ धेरै भइसकेको छ। सायद यो पटक जनताले जसरी भरोसा गरेको छ त्यसलाई हामीले एक्सनद्वारा हामीले परिणामद्वारा देखायौँ भने त्यो भरोसा सुदृढ भएर जान्छ र हामीले जस्तो नेपालको समृद्ध नेपालको सुसंस्कृत नेपालको जे परिकल्पना गरेको हो त्यो दिशातिर देश अगाडि बढ्छ हाम्रो त्यही जिम्मेवारी छ त्यसकारण म चाहिँ अरू धेरै मार्मिक कुरा यो भयो त्यो भयो भन्ने भन्दा पनि त्यो कुरा ठिक छन् सरकारले एक्सन गरोस् परिणाम देखाउन सुरु गरोस् बोक्सीको आरोपमा एउटा होनहार युवतीमाथि दिन दहाडै कुटपिट गर्ने र रमिता हेर्नेमाथि के कदम चाल्ने हो कदम चालोस् आठ वर्षको बच्चीलाई बलात्कार गरेर सजिलै फुत्किन खोज्ने प्रवृत्तिमाथि कठोर कदम चालोस् अनि सबैतिरका व्यथिति सच्याउनको लागि ऐनमा के व्यवस्था गर्नुपर्ने हो नियममा के व्यवस्था गर्नुपर्ने हो एक्सन कसरी लिनुपर्ने हो त्यसको सम्पूर्ण तयारी गरोस् र सरकारबाट एक्सनै खोजेको छ म यो सम्मानित सदनमा यही कुरा विशेष जोड गरेर भन्न चाहन्छु र सम्मान्य प्रधानमन्त्री केपी शर्मा ओलीले जे प्रतिबद्धता र संकल्प गर्नुभएको छ अब देश बनाउने हो भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो अहिले एउटा राम्रो संयोग एउटा राम्रो अवसर एउटा ठूलो ऐतिहासिक पृष्ठभूमिपछि धेरै पीडा र उतार चढावपछि हामी यहाँ आइपुगेको हो त्यसकारण समय आएको छ हामी अब यो राष्ट्रको निम्ति यहाँको जनताको निम्ति हामीले एक्सनद्वारा प्रमाणित गरौँ हामीलाई त्यो अधिकार प्राप्त छ म यही कुरा विशेष जोड दिएर भन्न चाहन्छु र म चाहिँ के कुरामा पनि मलाई खुसी पनि छ गर्व पनि छ मैले अघि यसो हिसाब गरेको शान्ति सम्झौता र संविधान सभाको पहिलो निर्वाचन भएपछि दसवटा प्रधानमन्त्री हामी भएछौँ दस वर्षमा दसवटा प्रधानमन्त्री मैले एउटा दलको नेताको हैसियतले पार्टीको अध्यक्षको हैसियतले शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले त्यो अवसर जुड्यो तर यो पटक मलाई अलि नयाँ अनुभूति भएको छ किनकि यो हामीले संविधान सभाबाट संविधान घोषणा गरिसकेपछि संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत तीन तहको निर्वाचन सम्पन्न गरिसकेपछि देशमा राजनीतिक स्थायित्व र समृद्धिको कसम खाएर झण्डै दुई तिहाई बहुमत प्राप्त गरिसकेपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिने पहिलो हस्ताक्षरकर्ता म आफै भएँ राष्ट्रपतिजीलाई ध्यान यो नितान्त भिन्न छ सम्मान्य प्रधानमन्त्रीजी म विशेष रूपले यहाँको लाई अनुरोध गर्न चाहन्छु यो चान्चुने कुरा छैन है यो विगतको जस्तो होइन यो बिल्कुल नयाँ कुरा हो संसदीय व्यवस्था र संसदीय अभ्यासको कुरा यो प्रतिनिधि सभा संसद हो त्यसमा हामी कसैको पनि विमति छैन संविधानमा हामीले के लेख्यौं त्यो कुरा पनि हामी सबैलाई थाहा छ तर एउटा कुरा के हेक्का रहोस् भने हामी अहिले समावेशी लोकतन्त्रको अभ्यास गर्दैछौं बिल्कुल परम्परागत संसदको मात्रै हो यो भन्ने सोचियो भने हामीले संविधानमा लेखेको सामाजिक न्याय सम्बन्धी कुरा मौलिक अधिकार सम्बन्धी कुरा समानुपातिक समावेशी प्रतिनिधित्वको कुरा हामीले जे गरेका छौं यो परम्परागत संसदीय मात्रै हो त्योभन्दा फरक केही पनि होइन भन्ने बुझियो भने हामीले हासिल गरेको उपलब्धि र जानुपर्ने बाटो हामीले जसरी समाजवाद उन्मुख राज्यको कुरा गरेका छौं त्यहाँ अलमली नै खतरा आउँछ त्योभन्दा हामी माथि उठेका छौं हामीले हाम्रो संविधानमा हो बहुमतको सत्ता अल्पमतको प्रतिपक्ष आवधिक निर्वाचन कानूनी राज्य यी सबै कुरा हामीले मान्यौं मानेका छौं हाम्रो संविधानले त्यसलाई तर यसमा केही थप कुराहरू पनि छन् जुन परम्परागत संसदीय प्रणालीमा हुँदैनथे 33% महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने कुरा तलदेखि माथिसम्म उत्पीडित वर्ग जाति क्षेत्र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने कुरा समावेशिताका कुरा सामाजिक न्यायका कुरा मौलिक अधिकारसँग सम्बन्धित कुरा र एउटा गतिशील दस्तावेजको रूपमा यसलाई परिमार्जन गर्दै लैजाने भन्ने कुरा नयाँ छन् भन्ने कुरालाई हेक्का राख्न जरुरी छ
उहाँ हुनुहुन्थ्यो सत्ताधारी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री ओलीलाई चुनावमा नागरिक सामु गरेका प्रतिबद्धता पूरा गर्न सुझाव दिँदै अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा हामी नयाँ सरकारका प्रतिबद्धता र प्रतिपक्षी दलको भूमिकाका विषयमा नेताहरूकै कुराकानी सुनिरहेका छौं। कार्यक्रममा मधेस केन्द्रीय दल तथा प्रमुख प्रतिपक्षी दलका नेताहरूको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी नयाँ सरकारका प्रतिबद्धता र प्रतिपक्षी दलको भूमिकाका विषयमा नेताहरूकै कुराकानी सुनिरहेका छौं। यसअघि हामीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रतिबद्धता सुन्यौं। अब हामी मधेस केन्द्रित दल राजपाका नेता महेन्द्र राय यादव र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाका कुरा सुन्दैछौ। पहिला राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता महेन्द्र राय यादवका कुरा। लामो समयदेखि संविधान संशोधनको माग गर्दै आएको राजपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरे पनि आफ्ना मुद्दामा लिखित सहमति खोजेको नेता यादवले प्रतिनिधि सभा बैठकमा बताउनु भएको छ।
नेपाल एउटा राजनीतिक अविश्वासको वातावरणमा निर्माण भएको छ। हामी के चाहन्छौ भने यो अविश्वासको वातावरण, यो देशमा धेरै लिखित प्रतिबद्धताहरू भए, धेरै सहमतिहरू भए र कुनै कारण हुन सकेन, त्यसकारणले एउटा नयाँ विश्वासको वातावरण बनोस्। त्यो वातावरण बनाउनको लागि स्वाभाविक रूपमा राष्ट्रिय जनता पार्टी नेपालले उठाएका मुद्दाहरू र नेपाली जनताले सदियोंदेखि संविधान सभाबाट संविधान बन्नुपर्छ भने त्याग र बलिदानको आधारमा त्यो चाहना पूरा हुन सकेन। त्यसकारण अहिले पनि यो संविधान जुन बनेको छ ती संविधानका केही मुद्दाहरू, केही मागहरू र त्यसैभित्रमा विगतमा दुईटा दलले, नेपाली कंग्रेस एकीकृत माओवादी केन्द्रले संयुक्त रूपमा यही संसदमा उहाँहरूले प्रस्ताव दर्ता गराउनु हो जुन प्रस्ताव असफल हुन गयो र ती मुद्दाहरू अहिले पनि जीवित छन्। स्वाभाविक रूपमा नेपालको राष्ट्रिय राजनीतिमा राजनीति मुद्दालाई सम्बोधन र समस्यालाई हल नगरिकन देशलाई समृद्धि र शान्तितिर अगाडि कसरी बढाउन सकिन्छ। हामी चाहन्छौँ प्रधानमन्त्रीजीले जुन वचन यहाँ गर्नुभएको छ हामी सहयोग गर्नका लागि तयार छौँ। यो देशमा शान्ति र सद्भाव कायम होस्, सामाजिक सद्भाव कायम होस्, देश आर्थिक सम्पन्नतातिर अगाडि बढोस्। हाम्रो चाहनालाई र हाम्रो मुद्दा र मागलाई उहाँले कसरी अगाडि बढाउन सक्नुहुन्छ, कसरी समाधान गर्न सक्नुहुन्छ, त्यो एउटा नयाँ उदाहरणको रूपमा विगतमा पनि धेरै सहमति र सम्झौताहरू भए, लिखित अलिखित भए। हामी चाहन्छौँ यो देशलाई समृद्धितिर लानको लागि, सबै नेपालीलाई देशको स्वाधीनता राष्ट्रिय एकताको लागि बलियो बनाउनको लागि, एउटा देशको यत्रो मधेसी समुदायहरू, यत्रो मुस्लिम थारू जनजातिहरूलाई यो संविधानमा आफ्नो अपनत्व लिनको लागि, यो समस्यालाई हल गर्नको लागि मलाई लाग्छ कि सामान्य प्रधानमन्त्रीजीलाई विगतको सरकारको बहुमत थिएन तर अहिलेको सरकारको दुईटै बहुमत छ र हामीलाई आशा र विश्वास छ यो सरकारले देशमा शान्ति र स्थिरता कायम गर्नको लागि सबै नेपालीलाई एउटा आफ्नो संविधानमा आफ्नो बराबरीको हक प्राप्त छ भने त्यो अनुभूति दिलाउन सक्नुपर्दछ मलाई लाग्छ। त्यसकारण यो सरकारलाई दुई तिहाई पुर्याउनको लागि उहाँले मत माग्नु भएको छ तर यो मत माग्नुभन्दा पहिले हाम्रो दलले, हाम्रो पार्टीले नै केही माग गरेको छ कि संविधान संशोधनको मुद्दाहरूको बारेमा सरकारले एउटा प्रतिबद्धता जनाओस्। हामी लिखित धेरै गऱ्यौं, हामी लिखितको पक्षमा छैन। स्वाभाविक रूपमा सामान्य प्रधानमन्त्रीजीले एउटा नयाँ उदाहरण दिनुभएको छ, दुई नम्बर प्रदेशमा एकीकृत माओवादी र एमाले त्यहाँ सरकारलाई समर्थन गरेको छ। स्वाभाविक रूपमा एउटा विश्वासको आधार जग बलियो भएको छ र त्यसै विश्वासको आधारमा हाम्रो यो संविधान संशोधनको मुद्दाहरू मागलाई राष्ट्रिय विकास निर्माणको होइन प्रक्रियामा अगाडि बढाउनको लागि र सबैलाई समेट्नको लागि पनि यो सरकारले वातावरण बनाउनु पर्दछ। यो वातावरण बनाउनको लागि संविधान संशोधनमा उठेका मुद्दाहरू जसमा होइन खास गरी नेकपा एमालेको तर्फबाट हामी संविधान संशोधनका पक्षमा छौँ, आवश्यकता र औचित्यको आधारमा के आवश्यकता, के औचित्य हो, के हाम्रो माग जात छ भने त्यो त्यसलाई समर्थन गर्नुपर्ने हुन्छ, होइन हाम्रो माग बेठिक छ भने होइन यो सरकारले हामीलाई बसाएर छलफल गरेर यसलाई टुङ्गाइदिनुपर्दछ। सरकारले समर्थन लिन चाहेको भने यी कामहरू सरकारको होइन, दायित्व र जिम्मेवारीभित्र पर्छ, किनकि हामीलाई पनि जनताले माइन्डेट दिएको र हामीलाई समेट्न समेटेर अगाडि बढाउनको लागि स्वाभाविक रूपमा यो देशमा होइन संविधानलाई, संविधानमा हाम्रो पनि होइन स्वामित्व होस्। हामीले पनि उठाएका माग यही हुन्, हामी चाहन्छौँ देशमा होइन विकासको प्रक्रिया अगाडि बढोस्। स्वाभाविक रूपमा प्रधानमन्त्रीको जुन अभिव्यक्ति मैले सुने, सबैको साथ सबैको विकास चाहिन्छ। हामी प्रधानमन्त्रीजीलाई पुरै सहयोग गर्न तयार छौँ, हातो मालो गरेर हिँड्न तयार छौँ। त हामीलाई लान चाहनुहुन्छ कि चाहनुहुन्न, वातावरण बनाउनुहुन्छ कि बनाउनुहुन्न भने सामान्य प्रधानमन्त्रीको र अहिले दुतेहेको सरकारको काँधमा जिम्मेवारी छ। स्वाभाविक रूपमा यो यो क्षेत्रलाई, यो समुदायलाई, यी वर्गलाई हिजोसम्म तपाईँहरू उठाउँदै हुनुहुन्थ्यो, वर्गीय जातीय क्षेत्रीय लैङ्गिक समस्याहरू नेपालमा छ, यी समस्याहरूलाई कसरी हल गर्ने? देशमा गरिबी छ, बेरोजगारी छ, देशमा हेरेर जटिलताहरू छन्। हामी सबैले मिलेर गयो भने यो देशलाई 5 वर्षको भित्रमा अगाडि बढाउन सक्छौँ। यो सङ्कल्प गरौँ, सङ्कल्प गर्न बेला आएको छ, तर यो मुद्दालाई, राजनीति मुद्दालाई हल नगरिकन यो सङ्कल्पले कसरी हामी अगाडि बढ्न सक्छौँ? त्यस कारणले यसपालि हामीले कुनै लिखित रूपमा हामी सरकारलाई कहिले पनि हामी गरेनौँ। सरकारको वचनमाथि, प्रधानमन्त्रीको वचनमाथि विश्वास छ। प्रधानमन्त्रीले जो बोल्नुहुन्छ त्यो काम पुरा गर्नुहुन्छ भने हामीलाई विश्वास लाग्यो राष्ट्र पार्टी नेपाललाई। यो विश्वासको आधारमा केही राजनीतिक समस्याहरू देखिएको छन्। स्वाभाविक रूपमा देश विकासको लागि सरकारले भन्न चाहन्छु कि एउटा सङ्कल्प गरोस्, केही सानो कुराहरूबाट सङ्कल्प गरोस्, यसमा राष्ट्रिय सहमतिको वातावरण बनोस्। मलाई चाहेको हामी कोही सत्ता पक्ष प्रतिपक्षभन्दा पनि यो मुलुकलाई अगाडि बढाउनको लागि एउटा सङ्कल्प आवश्यक छ। त्यो सङ्कल्पको होइन खाका प्रधानमन्त्रीजी ल्याओस्, अरू केही खाका होइन, यो देशलाई स्वच्छ अभियानको तिर अगाडि बढाउँ, देशलाई दिशामुक्त गरौँ, देशलाई निरक्षर उन्मूलन गरौँ, देशलाई प्रत्येक खेतमा होइन पानीको व्यवस्था गरौँ। केही हाम्रो साझा काम छ शिक्षा र स्वास्थ्यमा। मलाई आग्रह छ, सामान्य प्रधानमन्त्री से विशेष आग्रह छ, एउटा सर्वदलीय बैठक बोलाउँ, धेरै पार्टी पनि छैन, सजिलो हुन्छ, सबै एउटा राष्ट्रिय अभियानमा, महान अभियानमा अगाडि बढौँ, देशलाई समृद्धि र शान्ति र सद्भाव कायम गरौँ, सुशासनको अनुभूति होस्। नेपालमा अहिले सरकार बनेको छ, सुशासनको अनुभूति छैन। त्यो देशमा गरिब परिवारमा इज्जत र प्रतिष्ठाको समानको जिन्दगी नेपाली जनताले बाँचिरहेको छैन, चाहे त्यो पहाडमा होस्, चाहे त्यो हिमालमा होस्, चाहे त्यो तराईमा होस् या मधेसमा होस्। त्यस्ता अपराधीहरूलाई विगतमा जसरी भारतमा कानून बनेको छ भने त्यस्तो प्रकारको सरकारले कानून बनाएर त्यस्तो अपराधीलाई लामो समय होइन त्यसको कठोर निर्णय कानून बनाउनु पर्दछ, अनि बल्ले यो देशमा होइन शान्ति र मन चयन हुन सक्छ।
उहाँ हुनुहुन्थ्यो राजपाका नेता महेन्द्र राय यादव। प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्दै आफ्ना मागहरूमा लिखित सहमति गर्न तथा विकास र समृद्धिका लागि काम गर्न प्रतिनिधि सभा बैठकमा सरकारलाई सुझाव दिँदै, अब हामी दुई तिहाई बहुमतको सरकारलाई सन्तुलनमा राख्न र खरो प्रतिपक्षी भूमिकामा रहेको नेपाली कांग्रेसका युवा नेता गगन थापाका कुरा सुन्दैछौं। प्रधानमन्त्री ओली नेतृत्वको वाम गठबन्धन सरकारले दूरगामी र निकै महत्वाकांक्षी योजनाहरू त अघि सारेको छ, तर सरकारले ती योजना पूरा गर्छ कि गर्दैन, र प्रतिपक्षी दल कांग्रेसले सरकारका कामहरूलाई अब कसरी हेर्नेछ? प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको भूमिकाका विषयमा कुरा राख्दै हुनुहुन्छ युवा नेता गगन थापा।
आज यो ठाउँमा उभिएर सम्माननीय प्रधानमन्त्रीज्यू लगायत अन्य सबै नेताहरूले, मान्यज्यूहरूले यो प्रति आफ्नो प्रतिबद्धता जनाउनु भएको छ। हामी खुसी छौं तर सन्तुष्ट छैन। महाराजले पटक पटक खाइदिई बक्सेको हुनाले गर्दा हाम्रो मनमा अहिले पनि आशंकाहरू छन्। संविधान संशोधनको विषय अघिल्लो संसदमा प्रस्ताव गर्दै गर्दा यसको बारेमा उच्चारण पनि गर्नु राष्ट्रघात हो भनेर भनेको कुरा अहिले हामी सम्झन्छौं, तर आज हामी सुनिरहेका छौं त्यही संविधान संशोधनका विषयहरूमा माथापच्छी गरेर हस्ताक्षर गर्न मात्र बाँकी छ। के का निम्ति? दुई तिहाईका निम्ति। स्पष्ट बहुमत हुँदाहुँदै पनि यो दुई तिहाईको दिव्य शक्तिको मोहको पछाडिको कारण के हो? यसको पछाडिको नियत के हो? हामीले सुन्ने गरेका छौं कि साथीहरू भन्नुहुन्छ, अनुमान लगाउनुहुन्छ, सम्माननीय प्रधानमन्त्रीजी ली क्वानुको मलेसियाको महातिर मोहम्मदको ठूलो प्रशंसक हुनुहुन्छ अरे, र नेपालमा विकास नहुनु, स्थिरता नहुनु एउटा बलियो राजनेता नभएको कारणले गर्दा हो भन्ने विश्वास गर्नुहुन्छ अरे। तर सम्माननीय सभामुखज्यू, त्यस्तो बलियो नेता राजा महेन्द्र, राजा वीरेन्द्र, राजा ज्ञानेन्द्रको रूपमा 30 वर्ष नेपाललाई बिहोरेको होइन, हामीले बिहोरिसक्यौँ। त्यसैले हाम्रो संविधानले स्पष्टसँग भनेको छ, हाम्रो राज्यको अधिकारलाई केन्द्र, प्रदेश र स्थानीय तहमा हामीले अधिकारसहित बाँडेका छौँ। हामीले हाम्रो आफ्नो संवैधानिक सर्वोच्चताको अभ्यास गर्ने विषयको सन्दर्भमा सरकार, सदन र अदालतको सीमारेखाहरूलाई संविधानमा उल्लेख गरेका छौँ। हामीले संवैधानिक आयोगहरूको व्यवस्था गरेका छौँ। यी संस्थाहरूलाई बलियो बनाउने हो, डेमोक्रेटिक इन्स्टिट्युसन्सहरूलाई बलियो बनाएर, हाम्रो इन्स्टिट्युसनल एरेन्जमेन्टहरूलाई बलियो बनाएर, हाम्रो आफ्नो सिस्टमले डेलिभरी दिन सक्ने ठाउँमा पुर्याउनु पर्ने सन्दर्भमा कहीँ कतै हामी बढालिएर इन्स्टिट्युसन्सहरू होइन बलियो व्यक्ति चाहिन्छ भन्ने ठाउँमा पुग्यौँ भने फेरि अर्को दुर्घटना हुन्छ। नेपाली काँग्रेस यो दुर्घटना रोक्न चाहन्छ, त्यसैले संसदको प्रतिपक्षमा बस्न चाहन्छ। हामीले पटक पटक आन्दोलन गर्यौं, समृद्धिको वाचा गर्यौं, वाचा पूरा गर्न सकेनौं। कारणहरू थिए, बहानाहरू थिए। राजाको कारणले गर्दा भएन भन्यौं, राजै फ्याँकिदिउँ। संविधानको कारणले गर्दा भएन भन्यौं, संविधान फ्याँकिदिउँ। एकात्मक व्यवस्थाको कारणले गर्दा भएन भने एकात्मक व्यवस्था पनि फ्याँकिदिउँ। अब हामीले जम्मै एउटा कुरा भनिरहेका छौं, स्थिरता नभएको कारणले गर्दा भएन, स्थिरता पनि ल्यायौं, अस्थिर सरकार फ्याल्यौं। केन्द्रमा प्रदेशमा जताततै स्थिर सरकार बन्दैछ, एउटा सर्वशक्तिशाली प्रधानमन्त्री बन्दै हुनुहुन्छ, जिम्मेवार र सहयोगी प्रतिपक्ष छ। अब यस्तो बेलामा पनि नगरे कहिले गरे? त्यसैले वाम गठबन्धनले मत माग्दै गर्दा आफ्नो घोषणा पत्रमा जे जे कुराहरू भनेको थियो त्यो अब कसैले रोक्न सक्दैन भन्ने विश्वास गर्ने आधार छ। सम्माननीय प्रधानमन्त्रीज्यू, हामी प्रतिपक्षमा उभिए पनि स्पष्ट छ, गणितले त्यही भन्छ, दुई तिहाई हाराहारीको मत प्राप्त गरेर आज यस तपाईँले विश्वासको मत पाउनुहुन्छ। तर आजबाट दिनगन्ती सुरु भएको छ। घोषणा पत्रमा तपाईँले लेख्नु भएको छ, पाँच वर्षमा प्रत्येक वर्ष आर्थिक वृद्धि दर 10% हुन्छ, भ्रष्टाचार शून्य हुन्छ, दुई वर्षभित्र नेपालले एउटा पनि कृषि उपज बाहिरबाट किन्नु पर्दैन, पाँच वर्षभित्र हामी बेचेर खनखन पैसा कमाउँछौँ, पाँच वर्षभित्र नेपालका सबै खेतीयोग्य जमिनमा सिँचाइ भइसक्नेछ, फास्ट ट्र्याक पाँच वर्षभित्रमा बन्नेछ, निजगढको विमानस्थल पाँच वर्षभित्रमा बन्नेछ, पूर्व पश्चिम रेलमार्ग छ लेनको हुने मात्र होइन त्यही पूर्व पश्चिम रेलमार्गको छेउबाट सनन विद्युत रेल पनि कुद्नेछ भनेर तपाईँले लेख्नु भएको छ। 25 लाख पर्यटक नेपालमा भित्रिनेछन्, 20% बजेट एजुकेसनमा छुट्टिनेछ, प्रत्येक प्रदेशमा 1000 जनाले उपचार पाउने 1000 शैयासहितको अस्पताल बन्नेछ र सबै खाले महिला हिंसाको अन्त्य हुनेछ। जसले हिंसामा संलग्न हुन्छ उसलाई आजीवन श्रम सहितको कारावासको सजाय हुनेछ भनेर घोषणा पत्रमा लेखिएको छ। सम्माननीय प्रधानमन्त्रीजीले तैँ हाम्रो घोषणा पत्र कण्ठ पारेर आइजस् भनेर भन्नुभयो होला, कण्ठ पार्ने मात्र होइन त्यो कण्ठस्थ पारेको घोषणा पत्रलाई यो सदनमा अब पटक पटक दोहोऱ्याउनेछु, किनकि अब कुनै किन्तु परन्तु केही पनि चल्दैन, नो इफ नो बट, अब परिणाम चाहिन्छ, त्यो पनि उदाहरण होइन सम्माननीय सभामुख महोदय, नगदमा चाहिन्छ, खनखन गरेर नगदमा माग्ने पालो अब त्यहाँ बसेर हाम्रो हो, त्यही माग्नका निम्ति हामी त्यहाँ बसेर प्रतिपक्षमा बस्न चाहन्छौँ। सभामुख महोदय, राज्यको अस्तित्व विविधतासँग जोडिएको छ, यो संविधानले विविधताको पहिचान मात्र होइन सम्मान पनि गरेको छ, राज्य व्यवस्थाको सञ्चालन र विकासमा विविधतालाई सँगसँगै लिएर जानुपर्छ, यो संविधानले त्यही कुरा भनेको छ। तर विविधताको वैधानिकता संविधानले दिए तापनि वैधता भने व्यक्तिको सोचले निर्धारण गर्छ। मधेस केन्द्रित दलहरूले विश्वासको मत दिने भनेर भन्नुभएको छ, प्रदेशमा हामीले दिनुभयो, माथि हामी दिन्छौँ, लेनदेनका कुराहरू होला, यसमा हामीहरू जान चाहँदैन। तर मधेस केन्द्रित दलहरूले मत हाल्दैमा विगतका 2-2.5 वर्षमा सम्माननीय प्रधानमन्त्रीज्यू, योभन्दा अघिल्लो पटक प्रधानमन्त्री रहँदै गर्दा वा नेताको रूपमा रहँदै गर्दा सम्माननीय सभामुख महोदय उहाँले राख्नुभएको माडी र अडानबाट नेपालमा धोती लाउनेहरूको मन जसरी फाकिएको छ, आज मतले जोड्दैमा त्यो मन जोडिँदैन। नेपालको सन्दर्भ मात्र होइन, अमेरिकादेखि हामी युरोप हुँदै छिमेकका देशहरूसम्म देख्दैछौँ, एउटा नेसनलिस्ट मुभमेन्ट, इन्टरनेसनल नेसनलिस्ट मुभमेन्ट देख्दैछौँ। त्यो नेसनलिस्ट मुभमेन्टले पहिला एउटा लोकप्रियता हासिल गर्छ, त्यसपछि निर्वाचनमा निर्वाचित भएर आउँछ र बिस्तारै बिस्तारै त्यही निर्वाचनलाई निल्छ। हामीलाई आशंका छ, यो आशंका असफ, यो आशंका नरहोस्, यो आशंकाहरू कुनै पनि व्यवहारमा यो अनुवाद नहोस् हामी चाहन्छौँ। तर यो बेलामा हामीले खबरदारी नगरे कसले गर्ने? कोही न कोही चाहिन्छ, कोही बरालिन लाग्यो भने खबरदारी गर्ने यो संसदमा चाहिन्छ, त्यसका निम्ति हामी प्रतिपक्षमा बस्न चाहन्छौँ। हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई सम्माननीय प्रधानमन्त्रीज्यूले सन्तुलित ढंगले, नयाँ ढंगले लिएर जान्छु भनेर भन्नुभएको छ। हामी प्रतिपक्षको बेन्चमा बसेर सम्माननीय प्रधानमन्त्रीजीको यो अग्रसरतालाई सम्पूर्ण रूपमा साथ दिन चाहन्छौँ, नै कहीँ कतै कमजोरी पनि नहोस्, कहीँ कतै हामी बरालिने काम पनि नहोस्, तर त्यसका निम्ति पनि सरकारलाई सम्झाउने, सरकारलाई बेला बेलामा कतिपय ठाउँमा बाटो देखाउनका निम्ति, घचघचाउनका निम्ति प्रतिपक्ष चाहिन्छ, हामी त्यही प्रतिपक्षको बेन्चमा बस्न चाहन्छौँ। सम्माननीय केपी ओली अब नेकपा एमालेको अध्यक्ष होइन, नेपालको प्रधानमन्त्री हो, त्यसले अब जे पनि बोल्न पाइन्न, प्रत्येकचोटि बोलेको कुराको हिसाब किताब दिनुपर्छ र यो सदनमा हिसाब किताब माग्न कोही चाहिन्छ। त्यसैले काँग्रेस त्यहाँ बसेर प्रत्येक कुराको हिसाब किताब खोज्छ, त्यस कारणले गर्दा प्रतिपक्षमा बस्छ।
उहाँ हुनुहुन्थ्यो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापा। संसदमा प्रतिपक्षी दलको भूमिकाका विषयमा प्रतिनिधि सभा बैठकमा आफ्ना कुरा राख्दै आजको कार्यक्रममा हामीले प्रतिनिधि सभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरूका योजना र प्रतिबद्धता सुन्यौं। संसदमा नेताहरूका योजना र प्रतिबद्धतासँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। आजको कार्यक्रम बदलिँदो नेपालबाट भने प्राविधिक साथी सुरेश महर्जनसँगै म विष्णु विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।